الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فنبي أيوب الأنصاري رضي الله تعالى قال جاء رجل إلى النبي صلى الله تعالى عليه وسلم فقال إذني وأوجز فقال النبي صلى الله تعالى عليه وسلم إذا كنت في الصلاة صل صلاة مبدع ولا تكلم بكلام حاضر منه غدا وأجل الأياس مما في أيدي الناس أو كما قال عليه الصلاة والسلام. سب سے پہلے تو میں معذرت چاہتا ہوں, میں اپنی کمزوری اور ضعیف العمری کی وجہ سے یہاں آ کر کچھ باتیں آپ کے سامنے کرنے کے لائق نہیں. آپ حضرات اہل علم یہاں تشریف لائے, آپ نے بڑا کرم فرمایا. ہمارے استاد حضرت مولانا یوسف گودھانیا صاحب دامت برکاتہم جو اس وقت کینیڈا میں ٹورنٹو میں مقیم ہیں, جن سے میں نے فارسی اول اور دوم دونوں درجے پڑھے اور حضرت نے بڑی محنت سے پڑھائے, جو حضرت کا بہت بڑا احسان ہے. گزشتہ ہفتے اور اس سے کچھ ایک دو روز پہلے حضرت کا فون آیا. ویسے میں بھی کبھی کبھی ان کی عادت اور مزاج کرسی کے لیے فون کر لیا کرتا ہوں. ان کی عادت کے مطابق دیر تک گفتگو فرماتے رہے. آخر میں انہوں نے فرمایا وہاں عمر واڈا حضرت کی کوئی عزیز ہے, نام لیا ان کا, تب وہ چاہتے ہیں کہ یہاں عمر واڈا میں آپ کا پروگرام ہو. اب حضرت الاستاد کی طرف سے یہ بات کہی جا رہی تھی, وہاں کوئی عذر معذرت کرنے کا سوال ہی نہیں. میں نے کہا ان لوگوں نے بھی بہت بڑا جیک لگا دیا, بہت سوچ کر لگایا, کیا یہ انکار ہی نہ کر سکے. خیر بہرحال یہ آپ حضرات اہل علم بڑی تعداد اطراف کے حضرات علماء اور جو ہمارے جان پہچان والے مخلصین محبین ہیں ان کو دیکھ رہا ہوں, یہ ان کا کرم ہے, یہاں تشریف لائے ان کے لیے کوئی نئی بات نہیں. بس یوں سمجھیے تو محبت پہ یہاں پر آئے ہیں. دعا کی درخواست ہے کہ اللہ تعالیٰ مجھ سے ایسی باتیں کہلوائے جو میرے لیے بھی اور سننے والوں کے لیے بھی مفید اور کارآمد ہوں, اور ہم سب کو عمل کی توفیق بھی عطا فرمائے. یہ سننا اور سنانا اخلاص و احتساب کے ساتھ ہو, سننے والے عمل کی نیت سے, سنانے والے اللہ تعالیٰ اور اس کے رسول پاک صلی اللہ تعالیٰ علیہ وسلم کی باتوں کو ان کے بندوں تک پہنچانے کی نیت سے کہیں. اللہ ہم سب کو اپنی نیتوں کو درست کرنے کی توفیق و سعادت عطا فرمائے. ابھی آپ کے سامنے ایک حدیث پڑھی گئی جس کی روایت کرنے والے حضرت ابو ایوب انصاری رضی اللہ تعالی عنہ ہیں, بڑے معروف اور جلیل القدر انصاری خزرجی صحابی ہیں, اور نبی کریم صلی اللہ تعالی علیہ وسلم کے میزبان. نام ان کا خالد بن زید ہے. جس وقت نبی کریم صلی اللہ تعالی علیہ وسلم ہجرت فرما کر مکہ مکرمہ سے مدینہ منورہ تشریف لائے تو آپ صلی اللہ تعالی علیہ وسلم کا پہلا قیام قبا میں رہا, 14 یا 24 روز. بخاری شریف میں دونوں باتیں ہیں, لیکن حضرات شعلاء نے 14 والی روایت کو راجح قرار دیا ہے کہ 14 روز نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم قبا میں قیام پذیر رہے. اسی زمانہ قیام میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے مسجد قبا کی بنیاد ڈالی, جس کا قرآن پاک میں باری تعالیٰ نے لمسجد اسس على التقوى من اول یوم احق ان تقوم فیہ فی رجال یحبون ان یتطہروا واللہ یحب المطہرین کے الفاظ میں تذکرہ فرمایا ہے. بارہ اس قیام کے بعد جب نبی کریم صلی اللہ تعالی علیہ وسلم مدینہ جانے کے لیے آگے بڑھے, اونٹ پر اپنے پیچھے حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ کو آپ نے سوار کیا. اس وقت آپ کے ننیالی رشتے دار حضرت ابو ایوب انصاری رضی اللہ تعالی عنہ کا گھرانہ خاندان پورا, آپ کے دادا حضرت عبد المطلب کا جو ننیال تھا, وہ لوگ باقاعدہ مختلف ہوا شاخیں جو تھی اس خاندان کی, ان کے سردار اپنے گلوں میں تلواریں لٹکا کر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو مدینہ منورہ لے جانے کے لیے وہاں قبا پہنچے, اور نبی کریم صلی اللہ علیہ وسلم تو اٹھنی پر سوار ہیں, لیکن راستے میں یہ دونوں یہ حضرات دونوں طرف دو رویہ صفے بنا کر کھڑے ہو گئے حضور اکرم صلی اللہ تعالی علیہ وسلم کے استقبال اور اکرام, اور آپ اس طرح وہاں سے روانہ ہوئے قبا سے کہ آپ اتنی پر سوار ہیں اور آپ کے پیچھے حضرت ابوبکر صدیق رضی اللہ تعالی عنہ اس پر بیٹھے ہوئے ہیں. آپ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے درخواست کر رہا ہے کہ اللہ کے رسول آپ میرے مہمان بنے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ حضرات صحابہ اور ان میں بھی حضرات انصار رضوان اللہ تعالیٰ علیہ اجمعین کو جو محبت, جو عشق اور جو آرفتگی کا تعلق تھا, اس کے پیش نظر ہر ایک کی دلی خواہش تھی کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا قیام اس کے گھر ہو, اور ہر ایک اپنی اس خواہش کے اظہار کے طور پر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے درخواست کر رہا تھا کہ اللہ کے رسول آپ میرے گھر قیام فرمائیں. اللہ تبارک و تعالیٰ نے بذریعہ وحی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو بتلا دیا کہ آپ کی اونٹنی جہاں پر ٹھہرے گی وہاں آپ کو قیام کرنا ہے. گویا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے قیام والے مسئلے کا فیصلہ اللہ تبارک و تعالیٰ نے اپنے اختیار میں رکھا, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم پر نہیں چھوڑا. چونکہ وہاں جن لوگوں سے واسطہ تھا سب ہی آپ صلی اللہ تعالیٰ علیہ وسلم کے عاشق زار, آپ پر جان چھڑکنے والے, اگر آپ اپنے طور پر ان میں سے کسی ایک کے یہاں پر قیام کا فیصلہ کرتے تو یہ چیز ان محبین اور ان عشاق کے درمیان تنافس اور تحاسد کا ذریعہ بن سکتی تھی. اس لیے اللہ تبارک و تعالیٰ نے حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو بذریعہ وحی آگاہ کر دیا کہ آپ کی اونٹنی جہاں ٹھہرے گی وہاں آپ کو قیام کرنا ہے. چنانچہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس کی مہار اپنے ہاتھ میں رکھنے کے بجائے اس کی گردن کے اوپر ڈال دی, اور ان حضرات کو جو آپ کو اپنے اپنے گھر میں قیام کی درخواست کر رہے تھے جواب کے طور پر ارشاد فرمایا کہ میری اونٹنی اللہ تبارک و تعالیٰ کی طرف سے معمول ہے, وہ جہاں ٹھہرے گی میں وہاں قیام کروں گا. اب تو ہر ایک اپنے دل میں اللہ ہی سے دعا گو ہے کہ اللہ تعالیٰ یہ سعادت مجھے عطا فرمائے. اونٹنی آگے بڑھ رہی تھی, جس کے مکان سے آگے نکل گئی وہ تو اپنا دل محسوس کر رہ گیا کہ ہمیں تو یہ سعادت حاصل ہونے والی نہیں ہے. بعض حضرات صحابہ شدت شوق اور شدت جذبات میں اونٹنی کی نکیل پکڑ لیتے تھے تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم فرماتے تھے کہ بھئی چھوڑ دو, یہ اونٹنی اللہ کی طرف سے معمول ہے. اس طرح آپ آگے بڑھے. کیونکہ جمعہ کا دن تھا, راستے میں جمعہ کا وقت ہو گیا, جو مسجد آئی وہیں آپ نے پہلا خطبہ دیا اپنا اور جمعہ کی نماز لوگوں کو پڑھائی, اور یہی اسی مسجد کو مسجد جمعہ کا نام دیا گیا. وہاں سے فارغ ہو کر پھر آپ آگے بڑھے, یہاں تک کہ بڑھتے بڑھتے اس وقت مسجد نبوی کا جو دروازہ ہے, یا بعض حضرات فرماتے ہیں کہ ممبر شریف جہاں پر ہے اس جگہ پر آ کر اونٹنی بیٹھ گئی. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس کو اٹھایا, اٹھی, کچھ قدم آگے بڑھی, پھر لوٹ کر دوبارہ وہیں آ کر بیٹھ گئی اور اپنا چہرہ زمین کے اوپر ڈال دیا. حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کا مکان بالکل اس کے مقابل میں تھا, جلدی سے آئے اور نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا سامان لے کر اپنے گھر میں پہنچ گئے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم بھی یہ فرماتے ہوئے کہ آدمی اپنے سامان کے ساتھ ہوتا ہے وہاں تشریف لے گئے. اس طرح گویا اللہ تبارک و تعالیٰ نے حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کو آپ صلی اللہ تعالیٰ علیہ وسلم کی میزبانی کا شرف عطا فرمایا. اس زمانے میں مکانات कई कमरों पर मुश्तमिल नहीं हुआ करते थे। आजकल जैसे झोपड़े होते हैं एक कमरा बस, तो उमूमन सभी मकान इसी तरह के हुआ करते थे। और हजरत अबू अय्यूब अंसारी रज़ियल्लाहु ताला अन्हु का मकान भी इसी तरह था, अलबत्ता बाला खाना भी था, एक कमरा नीचे और एक कमरा ऊपर। और इस मकान के मुतालिक सीरत निगारों ने लिखा है कि यमन का बादशाह जो है वो तुब्बा जो बहुत बड़ा बादशाह गुजरा है और उसकी हुकूमत का दायरा अफ्रीका तक फैला हुआ था। एक मरतबा अपने दौरे हुकूमत में अपनी हुकूमत के दौरे के लिए निकला। बादशाह लोग हुक्मरान कभी कभी सरकारी दौरे पर अपने माताहत इलाके में निकलते हैं, और जब जितना बड़ा आदमी होता है अपने साथ काफिले में उसी मुनासिबत से मुख्तलिफ लोगों को शरीक करता है। हमारे यहाँ से सदर जमहूरिया जब जाते हैं सफर के अंदर, तो पूरा हवाई जहाज चार्टर होता है, मुख्तलिफ किस्म के लोगों को द्वारा अपने साथ लिया जाता है, वज़रा होते हैं और इल्मी लाइन से ताल्लुक रखने वाले लोग भी होते हैं, मुख्तलिफ लोग होते हैं। चुनांचे उसने भी अपने काफिले के अंदर जो है जिन लोगों को शरीक किया उसमें 500 तौरात के उलमा थे, 400, और उनको भी अपने साथ लिया। उसी दौरे में जब उसका गुजर वहां जहां इस वक्त मदीना मुनव्वरा है वहां से हुआ, तो वहां की अलामतों और निशानियों को देखकर कुरैश के जो उलमा शाही काफिले के अंदर थे, जो नबी आखिर जमान की उन अलामतों से जो तौरात और दूसरी आसमानी किताबों में और सहीफों में बताई गई थी बखूबी वाकिफ थे, इन चीजों को देखकर उन्होंने महसूस किया कि गालिबन यही वो जगह है जहां नबी आखिर जमान हिजरत फरमा कर आखिर में तशरीफ लाएंगे और यही उनका क़याम होगा। जब उन्होंने ये महसूस किया तो उन्होंने आपस में मशवरा किया कि अब हम लोग यहीं रुक जाएं, ताकि अगर हमारी जिंदगी में उनकी आमद हो तो अल्लाह ताला हम पर ईमान की शहादत हमें अता फरमाए, और नहीं तो हमारे बाद हमारी औलाद को अल्लाह ताला की शहादत अता फरमाए। उन्होंने ये फैसला तो किया, लेकिन चूंकि शाही काफिले का एक हिस्सा बनकर के आए थे, इसलिए बादशाह की इजाजत के बगैर इस पर अमल नहीं हो सकता था। चुनांचे उन सब ने बादशाह की खिदमत में दरख्वास्त पेश की, अगर आप इजाजत दें तो हम लोग यहीं ठहर जाना चाहते हैं। बादशाह ने पूछा क्यों, उन्होंने तफसील बताई। जब उन्होंने तफसील बताई तो न सिर्फ ये है कि बादशाह ने इनको इजाजत दी, बल्कि उनमें से हर एक का निकाह कराकर उसको मकान बनाकर हर एक को इतना माल दिया जिसकी वजह से वो इत्मीनान के साथ जिंदगी गुजार सके, और एक मकान अलग से बनवाया और उनमें से एक आलिम को हवाले किया, और साथ ही साथ एक तहरीर उसने लिखवाई जिसमें नबी आखिर जमान की खिदमत में अपनी अकीदत और मोहब्बत का इजहार भी किया, और उस आलिम को हवाले करते हुए ये कहा कि तुम्हारी जिंदगी में अगर वो आ जाए तो ये तहरीर मेरी तरफ से उनकी खिदमत में पेश करना, और ये मकान उनके लिए मैंने बनाया है, उनको उसमें ठहराना। कहते हैं सीरत निगारों ने लिखा है कि हजरत अबू अय्यूब अंसारी रजी अल्लाह ताला अन्हु उसी आलिम की औलाद में से थे, और उनके पास नस्ल दर नस्ल वो खत चला रहा था, और वो मकान जिस मकान में हजरत अबू अय्यूब अंसारी रजी अल्लाह ताला अन्हु रहते थे, ये वही मकान था जो तुब्बा बादशाह ने नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के लिए बनवाया था। अल्लामा ज़ैनुद्दीन बराबरी रहमतुल्लाह अलैह फरमाते हैं गोया इन कहा जा सकता है कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम हजरत अबू अय्यूब अंसारी के मकान में नहीं अपने मकान में थे, ये तो आपके लिए बनाया गया था। बहरहाल इस मकान में ایک کمرہ نیچے ایک کمرہ اوپر. حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم سے درخواست کی کہ آپ اوپر قیام فرمائیں اور میں نیچے رہوں گا. ادب کا تقاضا بھی یہی تھا, لیکن نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے یہ سوچ کر کہ لوگ میری ملاقات کے لیے آتے جاتے رہیں گے, اب اگر میں اوپر قیام کرتا ہوں اور یہ نیچے ٹھہرتے ہیں, آنے جانے والوں کی وجہ سے ان کو دشواری اور تکلیف پیش آئے گی, اس لیے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اپنے لیے نیچے ہی کا قیام تجویز فرمایا. اور حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کو فرمایا کہ آپ اوپر قیام کریں. ان کا جی تو نہیں چاہتا تھا, لیکن جب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خواہش یہی تھی, انہوں نے آپ کی اس خواہش پر اپنی گویا اس چیز کو اپنی تمنا اور خواہش کو ترجیح دی, آپ کی خواہش کو ترجیح دیتے ہوئے اوپر قیام کیا. لیکن اتنا زیادہ ادب کا خیال تھا, اپنی بیوی ام ایوب سے کہا کہ ام ایوب نیچے اللہ کے رسول نے کیا ہم اوپر چلے گئے. ان کو جب کہیں ادھر سے ادھر آنا جانا ہوتا تھا تو دیوار کے ساتھ کنارے پر چلتے تھے تاکہ نیچے نبی کریم صلی اللہ علیہ وسلم ہوں تو آپ کے اوپر سے گزرنے کی نوبت نہ آئے, یہ ان کا حال تھا. اور روزانہ دو وقت خانچے میں کھانا تیار کر کے حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں پیش کرتے تھے, اور حضور اکرم صلی اللہ علیہ وسلم اس میں سے تناول فرمانے کے بعد خانچے میں بچا ہوا کھانا خانچے کے ساتھ واپس فرما دیتے تھے. اس کے بعد یہ دونوں میاں بیوی وہ بچا ہوا کھانا کھا لیا کرتے تھے, اور خاص طور پر جہاں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی مبارک انگلیوں کے نشانات پڑے ہوئے ہوتے تھے وہیں سے کھاتے تھے. ایک مرتبہ ایسا ہوا کہ خانچہ جیسا بھیجا تھا ویسا ہی واپس آیا, اندر نبی کریم صلی اللہ علیہ وسلم کی انگلیوں کے نشانات نہیں تھے. حضرت ابو ایوب گھبرائے کا معلوم نہیں کیا بات ہے, آج نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے کھانا کیوں نوش نہیں فرمایا. حاضر ہوئے عرض کیا کہ اللہ کے رسول آج خانچہ واپس آیا اور اس میں آپ کی مبارک انگلیوں کے نشانات نہیں, آپ نے کھانا تناول نہیں فرمایا. حضرت حضور صلی اللہ علیہ وسلم نے جواب میں فرمایا آج آپ نے اس کھانے میں لہسن اور پیاز ڈال دی, میرے پاس اللہ کا فرشتہ آتا ہے اور ان کو بدبو سے نفرت ہے اس لیے میں نے نہیں کھایا. خیر اس کے بعد حضرت ابو ایوب انصاری فرماتے ہیں کہ میں نے اس کا اہتمام کیا کہ اس کی نوبت نہ آئے. بہرحال اس طرح نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم ان کے مکان میں قیام پذیر رہے. ایک رات کا قصہ ہے کہ پانی کا جو برتن مٹی کا تھا وہ اوپر دونوں میاں بیوی سوتے تھے, ایک ہی لحاف تھا اسی کو بچھاتے بھی تھے اوڑھتے بھی تھے. وہ پانی کا برتن ٹوٹ گیا اور پانی باہر نکل آیا, یہ دونوں سب پٹائے کہ پتا نہیں اگر پانی نیچے گرا تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو تکلیف ہوگی. جلدی سے وہ لحاف جس کو وہ اڑتے اور بچھاتے تھے پھیلا دیا تاکہ وہ پانی کو جذب کر لے. صبح کو حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور عرض کیا کہ اللہ کے رسول رات یہ قصہ پیش آیا اور ہم دونوں میاں بیوی کی تو نیند اڑ گئی اسی فکر میں کہ کہیں آپ کو کوئی تکلیف نہ ہو. پھر میں عرض کرتا ہوں کہ آپ اوپر تشریف لے جائیں میں نیچے رہوں گا. چنانچہ نبی کریم صلی اللہ علیہ وسلم نے اوپر جانا منظور فرما لیا. اس طرح 6.5 مہینے تقریباً نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کے مکان میں وہ مہمان کی حیثیت سے رہے. یہ بہت بڑی سعادت تھی جو اللہ تعالیٰ نے حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کو عطا فرمائی. اسی قیام کے دوران نبی کریم صلی اللہ علیہ وسلم نے یہ زمین جس پر مسجد نبوی بنی ہوئی ہے وہ زمین خریدی, تو یتیموں کی تھی उनके वालियों को बुलाकर उनसे गुफ्तगु की तो उसी अंसारी खानदान ने नबी करीम से दरख्वास्त की कि अल्लाह के रसूल हम इसको अपनी तरफ से कीमत अदा करके आपकी खिदमत में पेश करते हैं। लेकिन नबी करीम ने उसको मंजूर नहीं फरमाया बल्कि अपनी जेब खास से उसकी कीमत आपने अदा करने के लिए हजरत अबू बकर रजी अल्लाह ताला 20 दीनार में आपने वो जमीन खरीदी और फिर वहाँ मस्जिद नबवी तैयार हो चुकने के बाद वहाँ अजवाज मुतहरात जो उस वक्त मौजूद थी आपके निकाह में उनके हुजरे भी तैयार हुए। वह पहले मस्जिद बनी उसके बाद अपना मकान बनाया। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने अमल से कयामत तक आने वाले मुसलमानों को ये सबक दिया कि मुसलमान किसी जगह पर अगर आबाद होने के लिए जाए तो पहले अल्लाह का घर बनाए फिर अपना घर। बहरहाल हुजूर सल्लल्लाहु अलैहि वसल्लम मुंतकिल होने के बाद भी हजरत अबू अय्यूब अंसारी रजी अल्लाह ताला अन्हु के साथ आपका ताल्लुक घर जैसा था। आप उनके घर को अपना घर समझते थे। चुनांचे ये वाकया भी है, एक मर्तबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू बकर रजी अल्लाह ताला अन्हु को बड़ी भूख महसूस हुई। दो तीन वक्त का फाका था, दोपहर के वक्त वो जो है बाहर निकले और उसके बाद नबी करीम सल्लल्लाहु ताला हुजूर सल्लल्लाहु अलैहि वसल्लम हुजूर हजरत अबू बकर भी आए। उनकी तबीयत में यही तकाजा हुआ। हुजूर ने पूछा क्या बात है? अल्लाह के रसूल आपकी जियारत और मुलाकात, वो अपनी भूख भूल गए। और इतने में हजरत उमर रजी अल्लाह ताला भी निकले, उनको भी फाका था। उन्होंने कहा कई वक्तों से फाका है, भूख से बेबस होकर निकला हूँ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाया मैं भी कुछ भूख महसूस कर रहा हूँ। चले अबू अय्यूब के मकान पर जाए। उनके घर जब पहुंचे तो वहाँ उनकी अहलिया उम्मे अय्यूब थी, सलाम किया। उन्होंने इस्तकबाल किया, पूछा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने कि तुम्हारे शौहर कहाँ गए? मीठा पानी लेने के लिए गए हैं। इतने में वो भी आ गए और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को देख कर आपसे निपटने लगे कि मेरी बड़ी सआदत खुशबख्ती है कि आप मेरे घर तशरीफ लाए। पारा चादर बिछा कर बिठाया और खोशा ले आए खजूर का पूरा तोड़ कर। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया पूरा खोशा काहे को तोड़ कर खिलाए? उसमें पक्की पक्की खजूरें चुन चुन करके तोड़ कर खिलाते कि पूरा खोशा तोड़ा है? उन्होंने जवाब में अर्ज किया कि अल्लाह के रसूल आदमियों की जो है आदमियों का ज़ौक और उनकी पसंद मुख्तलिफ होती है। कोई आदमी वो पक्की खजूर पसंद करता है, कोई अधपकी, किसी को कच्ची अच्छी लगती है। मैं पूरा खोशा इसीलिए तोड़ करके लाया, उसमें सब किस्म की है, जिसको जैसी मरगूब हो वो खाए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने दुआएं दी, फिर इजाज़त चाही कि मैं बकरी दबा करूँ। हुजूर ने इजाज़त दी कहा जो बकरी दूध न देती हो उसको दबा करो। खैर दबा की और गोश्त थोड़ा आधा गोश्त जो है शोरबे वाला और आधा भुना हुआ तैयार किया और रोटी भी तैयार हुई। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और हजरात शैतान के सामने पेश की। आपने एक रोटी लेकर उस पर भुने हुए गोश्त का एक टुकड़ा रखकर हजरत अबू अय्यूब के हाथ में ये कहकर के दिया, अबू अय्यूब जल्दी से ये घर ले आओ, फातिमा ने बहुत दिनों से ऐसा खाना नहीं खाया। पारा ये हजरत अबू अय्यूब अंसारी रजी अल्लाह ताला अन्हु जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का आशिक ज़ात, वहाँ इस्तांबुल में उनकी कब्र है। हज़रत मुआविया रज़ी अल्लाह ताला अन्हु के ज़माने में जो लश्कर उन्होंने भेजा था कुस्तुनतुनिया फतह करने के लिए अपने बेटे यजीद की माता हकी में, उस लश्कर में ये भी थे 80 से ऊपर उम्र उनकी उम्र थी, बूढ़े हैं, लेकिन पूरी जिंदगी इसी तरह जिहाद में और गज़वात के अंदर उन्होंने गुजारी। और वो लश्कर वहाँ कुस्तुनतुनिया का मुहासरा किए हुए पड़ा था। चूंकि जो इस्लामी लश्कर कुस्तुनतुनिया को फतह करेगा उसके लिए नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बड़ी बशारतें सुनाई थी, इसलिए शुरू ही से जो है इस्लामी हुक्मरान इसका एहतमाम करते रहे। हजरत मुआविया रजी अल्लाह तआला उन्होंने सबसे पहले अपने दौरे खिलाफत में अपने बेटे की सरकर्दगी में लश्कर भेजा था और उसी लश्कर में حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ بھی تھے اور اسی سفر میں وہ بیمار ہوئے. ان کی موت کا وقت جب قریب آیا, ان کی عیادت کے لیے امیر لشکر جب ان کے پاس پہنچا اور ان سے پوچھا آپ کی کوئی خواہش ہو یا میں خدمت کروں, تو جواب میں فرمایا میری موت ہو جائے تو گھوڑے کے اوپر میری لاش کو رکھ کر دشمن کی سرزمین میں جتنا دور جا سکتے ہو وہاں لے جا کر اس کو دفن کرنا. چنانچہ ان کی اسی وصیت کے مطابق انتقال کے بعد ان کو وہی جو قسطنطنیہ کی جو قلعے کی دیواریں تھیں اس کے باہر کے حصے میں جہاں تک مسلمان لے جا سکتے تھے لے جا کر کے دفن کیا. بعد میں کئی صدیوں کے بعد جب یہ شہر جو ہے سلطان محمد فاتح عثمانی نے جب فتح کیا تو ان کی قبر تلاش کر کے باقاعدہ اس کو انہوں نے بڑے اہتمام سے پختہ بھی بنوایا اور وہ پورا علاقہ ابو ایوب جو ہے انصاری کے نام سے وہاں پر استنبول میں, استنبول اسی قسطنطنیہ کا دوسرا نام ہے, اس کے اندر ہے. گویا مجھے تو حضرت مولانا محمد تقی صاحب عثمانی دامت برکات ان کی بات بڑی پسند آئی. انہوں نے عجیب ایک جملہ لکھا ہے ان کے اپنے سفر نامے کے اندر کہ کہا جا سکتا ہے کہ قسطنطنیہ کے فاتح سلطان محمد فاتح نہیں بلکہ حضرت ابو ایوب انصاری ہیں, کہ انہوں نے وہی ڈیرا ڈال دیا جب تک گویا جب کہ فتح کر کے رہے. خیر تمہارا یہ حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ علیہ وسلم کے میزبان اسی روایت کے راوی ہیں, فرماتے ہیں ایک آدمی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت میں حاضر ہوا اور آ کر کے اس نے نبی کریم صلی اللہ علیہ وسلم سے درخواست کی اذنی و اوجی کہ اللہ کے رسول آپ مجھے کوئی نصیحت فرمائیے اور مختصر نصیحت فرمائیے. وہ عجیب درخواست ہے, ہم اہل علم کے لیے جو ہے بڑی نصیحت آمود, ہم میں سے کسی کو اگر کوئی ایسا مقید کر کے کوئی بات کرے تو ہم تو ناراض ہو جائیں گے. عجیب آدمی ہے, نصیحت حاصل کرنے کے لیے بھی آیا اور ہم پر پابندیاں عائد کرتا ہے, لیکن نبی کریم صلی اللہ علیہ وسلم ناراض نہیں ہوئے بلکہ آپ نے اس کی درخواست کے مطابق اس کو مختصر نصیحت فرمائی. اس سے معلوم ہوا کہ اہل علم کو چاہیے کہ طالب جب آپ کے پاس آئے طلب لے کر کے اس کی اس طلب کی قدردانی کرتے ہوئے اس کی طلب کے مطابق آپ جو ہے اس کی تشفی کرنے کا اہتمام کریں. چنانچہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس کی اس درخواست کے جواب میں تین نصیحتیں فرمائی. پہلی نصیحت اذا قمت فی الصلاۃ فصلی صلاۃ موذین, کہ جب تم نماز میں کھڑے ہو تو اس آدمی کی سے نماز پڑھنا جو دنیا کو الوداع کہہ رہا ہو. نماز ویسے بھی اسلام میں بڑی اہمیت کی حامل ہے, بلکہ گویا یوں کہا جا سکتا ہے کہ تمام اسلامی احکام میں یہ نماز کا مسئلہ جو ہے بڑا اہمیت کا حامل. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اپنے دور خلافت میں اپنے ماتحت حکمرانوں کے نام جو حکم نامہ اور سرکلر جاری کیا تھا امام مالک رحمۃ اللہ علیہ نے موطا کے اندر باب وقوت الصلاۃ جو پہلا ہی باب ہے اس میں اس کو ذکر کیا ہے. اس میں حضرت عمر رضی اللہ تعالیٰ عنہ نے ایک بات لکھی ان اہم امورکم عندی الصلاۃ من حفظ رہا وحافظ علیہا حفظ دینہ ومن ضیعہا فولما سواہا اجرہ, کہ تمہارے تمام کاموں میں دینی امور میں میرے نزدیک سب سے محترم شان چیز نماز ہے. جو آدمی اس کی حفاظت کرے گا اور اس کی پابندی کا اہتمام کرے گا گویا اس نے اپنے دین کو محفوظ کر لیا. گویا کوئی آدمی اپنے دین کو محفوظ کرنا چاہتا ہے اس کی حفاظت چاہتا ہے تو حضرت عمر رضی اللہ تعالیٰ عنہ کے بقول اس کا طریقہ یہ ہے کہ نماز کی حفاظت کا ہے. تو نماز کی حفاظت ہے جس طرح نماز کو پڑھنا چاہیے جماعت کے ساتھ اور اس کے تمام چیزوں کی رعایت کرتے ہوئے اس کے مطابق گویا نماز کو ادا کرنے کا اہتمام کرے, گویا یہ چیز اس کی دین کی حفاظت کا ذریعہ ہوگی. اس لیے نماز کو بڑی اہمیت حاصل ہے. آگے حضرت عمر فرماتے ہیں وَمَنْ ضَيَّعَهَا فَوَلَمَا سِوَاهَا عَزِيَوْا, کہ جو آدمی اس نماز کو ضائع کرے گا, برباد کرے گا, اس کا اہتمام نہیں کرے گا, وہ آدمی دین کے دوسرے امور کو بطریق اولا ضائع اور برباد کرے گا. نماز جیسی محتم کی شان چیز کی طرف سے جب اس نے غفلت برتی تو پھر دوسرے دینی امور سے اگر غفلت برتے تو کوئی تعجب کی بات نہیں. بہرحال نماز کی بڑی اہمیت ہے, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس کی بڑی تاکید فرمائی, بلکہ گویا اسلام کو ایک خیمے کے ساتھ تشبیہ دیتے ہوئے نماز کو اس کا بنیادی ستون قرار دیا. نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں, الصلاۃ عماد الدین, من اقامها فقد اقام الدین ومن ہدمها فقد ہدم الدین. نماز جن گویا دین دین اسلام کے خیمے کا بنیادی ستون. آپ نے خیمہ دیکھا ہوگا تو بیچ میں ایک ستون قائم کیا جاتا ہے, پورا خیمہ اسی کے اوپر قائم ہوتا ہے. اگر یہ ستون گرا دیا جائے تو خیمہ باقی نہیں رہے گا. نبی کریم صلی اللہ علیہ وسلم گویا پورے دین کو اس خیمے کے ساتھ تشبیہ دیتے ہوئے نماز کو اس کے بنیادی ستون کے ساتھ تشبیہ دیتے ہیں کہ اگر اس کو قائم ہے, وہ قائم ہے تو دین قائم ہے, اور اس کو اگر ڈھے دیا گیا تو دین بھی گویا ڈھے جائے گا. بارہ یہ نماز بڑی اہمیت کی چیز ہے. مسلم شریف میں حضرت جابر رضی اللہ تعالیٰ عنہ کی روایت ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بندے اور کفر کے درمیان فرق کرنے والی چیز نماز ہے. نماز چھوڑ دے گا اب ہو گیا, کفر کے آنے میں کوئی باقی نہیں رہے گا. حضور صلی اللہ علیہ وسلم کا یہ بھی ارشاد ہے کہ نماز جو ہے نا اسلام کے اندر بڑی اہمیت کی حامل ہے. جس نے نماز کو چھوڑا گویا وہ اپنے دین سے اس کا کوئی تعلق نہیں رہا. گویا حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نماز کی بڑی اہمیت کے بتلا کر اس کی طرف امت کو متوجہ فرماتے ہیں کہ گویا لا دین لمن لا صلاۃ لہ وموضوع الصلاۃ فی الدین موضوع الراس من الجسد. ابن عمر رضی اللہ تعالیٰ عنہ کی روایت صحیح ابن حبان کے اندر ہے. فرماتے ہیں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے دین کے اندر جس کو جو نماز نہ پڑھے اس کے اندر دین نہیں. نماز کی حیثیت دین میں ایسی ہے جیسے آدمی کے بدن میں سر کی حیثیت. اگر سر کاٹ لیا جائے تو آدمی باقی نہیں رہتا, زندہ نہیں رہتا. نماز کے بغیر بھی آدمی کا دین باقی نہیں رہے گا. اس لیے نماز کو بڑی اہمیت دی گئی, اور پھر اس نماز کو خشوع اور خضوع کے ساتھ پڑھنے کا حکم دیا گیا. خالی پڑھنا نہیں بلکہ خشوع کے ساتھ اس کو ادا کرنا چاہیے. قرآن پاک میں اللہ تعالیٰ نے سورہ مومنون میں فلاح یاب اور کامیاب دنیا اور آخرت کی خوشحالی پانے والے اہل ایمان کے جو اوصاف بتلائے ان میں سب سے پہلا وصف یہی ہے, قد افلح المؤمنون الذين هم في صلاتهم خاشعون. وہ ایمان والے کامیاب ہیں, فلاح یاب ہیں, ان کو دنیا اور آخرت کی خوشحالی حاصل ہے جو ان چیزوں کا اہتمام کرتے ہیں. ان میں پہلی چیز جو ہے الذين هم في صلاتهم خاشعون, جو اپنی نماز کو خشوع کے ساتھ ادا کرنے کا اہتمام کرتے ہیں. خشوع دو لفظ ہیں, ایک ہے خشوع اور ایک ہے خضوع. خضوع کا معنی گویا آدمی کا اپنے اعضاء کو اور اپنے جسم کو نماز کے دوران اللہ کے سامنے جھکا دینا. جھکا دینے کا مطلب یہ ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے نماز کے دوران نماز کے مختلف افعال اور اعمال کی ادائیگی کے وقت اعضاء کو جس طرح رکھ کر کے اس کا بتلایا طریقہ اس کے مطابق قیام کے دوران آدمی سیدھا کھڑا رہے اور جو ہے اس کی نگاہ سجدے کی جگہ پر ہو, اور رکوع کے اندر جھک جائے, دونوں ہاتھ گھٹنوں کے اوپر ہو, کمر برابر ہموار ہو, سجدے کے اندر جو ہے وہ اپنی پیشانی کو زمین کے اوپر رکھ دے. گویا نماز کی ادائیگی کے دوران جو ہے مختلف اعمال کے ادا کرنے کے دوران مختلف اعضاء کو کس طرح رکھنا چاہیے وہ سب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے بتلا دیا. اور فقہا نے وہ احادیث کے ذخیرے کو سامنے رکھتے ہوئے نماز کا پورا طریقہ اپنی کتابوں میں بتلا دیا, الگ الگ بھی بتلا دیا کون کون سی چیزیں نماز میں فرض کی حیثیت رکھتی ہیں کہ ان کے چھوٹنے کی وجہ سے نماز نہیں رہے گی, کون سی چیزیں واجب کی حیثیت رکھتی ہیں کہ اگر بھول سے چھوٹ جائے تو کوئی آپ صدقہ سوہ سے تلافی کر سکتے ہیں, جان بوجھ کے چھوڑ دیں تو صدقہ سوہ سے کام نہیں چلے گا بلکہ اس کو پھر ادا کرنا ہوگا, کون سی چیزیں سنت ہیں کہ اگر آپ چھوڑ دیں گے بھلے نماز تو ہو جائے لیکن نماز کے جو انوار اور برکات ہیں وہ حاصل نہیں ہوں گے. کوئی احادیث میں نبی کریم صلی اللہ تعالی علیہ وسلم نے نماز کس طرح پڑھی, حضرات صحابہ رضوان اللہ تعالی علیہ مجمعین کا بڑا احسان ہے کہ حضور اکرم صلی اللہ تعالی علیہ وسلم کی ہر چیز کو امت کے سامنے پیش کیا, نماز بھی آپ جس طرح پڑھتے تھے جن صحابہ نے حضور کو نماز پڑھتے ہوئے جس طرح دیکھا اس کے مطابق انہوں نے بیان کیا اور یہ ساری چیزیں گویا امت کے سامنے آئی. اس پورے ذخیرے احادیث کو سامنے رکھ کر کے حضرات فقہا نے, اب یہ ہے احادیث کے اندر تو یہ نہیں ہے کہ یہ چیز فرض ہے یہ واجب ہے یہ سنت ہے, لیکن حضرات فقہا نے احادیث میں ان اعمال کا جس انداز سے بیان کیا گیا پیش کیا گیا اس کی ان حیثیتوں کو اور اس کے درجے کو اپنے طور پر اپنی گویا اس سے اپنے علم سے اور اپنی صلاحیتوں سے جانچ کر اس کے درجے بھی متعین کیے کہ کون سا کام ان میں سے فرض ہے کون سا واجب ہے کون سا سنت ہے, تاکہ اس کی وجہ سے کبھی اگر کوئی چوک ہو جائے تو اس کی تلافی کس طرح کرنی لوگوں کو اس کے لیے آسان مل جائے. بڑا احسان ہے ان حضرات فقہاء کرام کا کہ انہوں نے اتنے بڑے ذخیرے احادیث میں سے ان چیزوں کو جو ہے چھانٹ کر اور چن کر ہر ہر چیز کی ہر ہر عمل کی حیثیت متعین کر کے امت کے سامنے رکھ دی. ہم بچپن ہی سے بچوں کو مکتب میں مدرسوں میں پڑھاتے ہیں, چھوٹے چھوٹے بچے ان کے سامنے کہاں یہ بات احادیث رکھی جا سکتی تھی, عوام کے سامنے کہاں رکھی جا سکتی تھی. یہ فقہا کا بڑا احسان ہے کہ انہوں نے جو ہے اللہ تعالیٰ نے ان کو جو صلاحیتیں عطا فرمائی تھی اس کے پیش نظر ان چیزوں کو چھانٹ کر امت کے سامنے پیش کر دیا اور ہر عمل کی حیثیت بھی اور باقاعدہ مدلل. اور جو اہل علم ہیں ان چیزوں کو جانتے ہیں کہ ان کی بڑا احسان بڑی عظیم خدمت ہے امت کے لیے جس کا کوئی جواب نہیں. حضرت تھانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ فقہا سے بڑھ کر امت پر کسی کا احسان نہیں. حقیقت تو یہ ہے کہ ان حضرات نے پورے دین کو قرآن اور حدیث کے نصوص کے اندر سے نکالا چھانٹا اور امت کے سامنے پیش کیا. یہ وہ کام تھا کہ جس کا دنیا کے اندر آپ دوسرے دینوں کے اندر دوسرے ادیان کی نمونہ ڈھونڈنا چاہیں تو آپ کو نہیں ملے گا. انہی فقہا کے ان خدمات کو بجائے سراہنے کے تو اس پر تنقید کرنے والے بھی دنیا میں پیدا ہوئے غیر مقلدین, پتہ نہیں وہ کیا کیا نعوذ باللہ ان فقہا کے سلسلے میں باتیں کرتے ہیں. وہ حقیقت تو یہ ہے کہ وہ ان کے مراتب سے واقف ہی نہیں ہے. تو بہرحال میں یہ عرض کر رہا تھا کہ حضرات فقہا نے قرآن کے نماز کے اندر انجام دیے جانے والے تمام اعمال کو بھی لکھا, اور اس میں سے ہر ایک عمل کی کیا حیثیت ہے کیا درجہ ہے وہ بھی الگ الگ, اور اس کے بعد پھر ترتیب کے ساتھ کہ بھائی نماز پڑھنے کا طریقہ اور ان کی کتابوں میں باب و صفت الصلاۃ پہلے الگ الگ بھی بیان کیا, پھر یہ الگ الگ بیان کیے ہوئے اعمال کون سا عمل کس جگہ پر فٹ کرنا ہے وہ بھی انہوں نے بتایا. عجیب و غریب گویا ترتیب ہے کہ ان حضرات کی امت کے سامنے پیش کی ہے. حقیقت تو یہ ہے کہ ان حضرات کا بڑا احسان ہے, ضرورت ہے کہ ہم ان کی ان خدمات کی قدر کرتے ہوئے اپنی نمازوں کو درست کرنے کا اہتمام کریں. ہمارا حال یہ ہے کہ بچپن کے اندر وہاں مکتب کے اندر استاد کے پاس جو کچھ پڑھا تھا وہ اس وقت جو نماز ہم نے پڑھنا سیکھی وہ استاد نے الحمدللہ بڑی محنت سے صحیح نماز پڑھنے کے لیے ہم کو بتایا گیا, لیکن بتانے والے نے تو بتایا تھا مکمل طور پر, اخذ کرنے والا اور سیکھنے والا अपनी हैसियत के मुताबिक सीखता है तो उसमें चूक हो जाती है, लेकिन अब बड़े होने के बाद कभी अपने हमने अपनी उस चूक को तलाश करने की कोशिश नहीं की, बल्कि हमारे यहाँ मदरसों में बाकायदा हर दर्जे में जो है फिका की मुख्तलिफ किताबें पढ़ाई जाती है, अरबी दौर से जो शुरुआत होती है, फारसी में भी माला बिंदो से जो शुरुआत होती है, और नूरिजा और खुदूरी और कंद और शर विकाया और हिदाया सब पढ़ डालते हैं, लेकिन सब पढ़ने के बावजूद आम तौर पर कभी इसकी तौफीक नहीं होती कि किताबों में ये जो लिखा है उसके मुताबिक अपनी नमाज को उस पर पेश करके उसका जायजा लेने की कोशिश की जाए। ऐसा नहीं होता। आज तो दुनिया में ये हो गया कि आपने कोई मकान बनाया, बेहतरीन मकान बनाया, लाखों रुपये खर्च करके बनाया, कोई कमी नहीं है, लेकिन चंद सालों के बाद आप रिनोवेशन के नाम से दोबारा उसके अंदर क्या है वो चूना भी लगाएंगे और जो है उसके हर चीज को ठीक करने की कोशिश करेंगे, हर चीज का रिनोवेशन हो रहा है, लेकिन नमाज को दुरुस्त करने की तरफ कभी कोई तवज्जो नहीं दी जाती। हजरत मौलाना मुफ्ती मोहम्मद तकी साहब उस्मानी दामोदर का हूँ, अपने वालिद बुजुर्गवार हजरत मौलाना मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह की बात नकल करते हैं, और अजीब बात हजरत ने फरमाई कि हमें जो है कुरान हदीस और फिका पढ़ाते हुए 60 साल हो गए, फतवे देते रहते हैं, लेकिन कभी खुद हमें नमाज के दौरान ऐसी सूरत पेश आती है कि हमें अपनी नमाज के मुताल्लिक फैसला करना मुश्किल हो जाता है कि हमारी नमाज दुरुस्त हुई या नहीं। नमाज के बाद किताबें खोलकर तलाश करते हैं और लोगों को हम देखते हैं उनको कभी अपनी नमाज के मुताल्लिक कोई इश्काल नहीं पेश किया। ताज्जुब होता है, खैर बहरहाल मैं ऐसा करना चाहता था कि खुजू यानी गया नमाज की जाहिरी हैयत जो ढांचा है नमाज का वो किस तरह होना चाहिए, असल पहली मेहनत उस पर होनी चाहिए। जब तक कि इसको हम दुरुस्त नहीं करेंगे उसके अंदर वो जो खुशू है यानी जान रूह जिसको नमाज की वो पैदा नहीं होगी। मैं कहा करता हूँ आपका आपका इलाका तो चारों तरफ फैक्ट्रियों का इलाका है, ये पानोली GIDC और अंकलेश्वर GIDC की वजह से हर तरफ आप देखते हैं कई बड़ी बड़ी फैक्ट्रियां जब तैयार होती हैं और वहाँ मशीनरी बैरून मुल्कों से मंगवाई जाती है और वहाँ से आकर बड़े बड़े माहिरी मशीनरी के आकर उस मशीनरी को के मुख्तलिफ जो है अज्जा को उसके पार्ट्स को जोड़ करके उस मशीन को उस जगह पर फिट करते हैं, सब तैयार करने के बाद अखीर में वो उसके अंदर बिजली की रॉड डालेंगे, पावर छोड़ेंगे, फिटिंग के बाद पावर छोड़ा और मशीन चलती नहीं है तो इंजीनियर क्या कहेगा, फॉल्ट है, कुछ कमी रह गई है फिटिंग में कमी रह गई है, वो ढूंढेगा, वो ढूंढते ढूंढते पता चला कि फुलाना स्क्रू यूं करने के बजाय यूं उल्टा बना, हमने बना हाय छोड़, इतनी बड़ी मशीनरी करोड़ों की कीमत की और उसमें एक स्क्रू जिस तरह फिट करना चाहिए था फिट नहीं हुआ, जरा गलत तरीके से फिट हो गया, अब आप बिजली के साथ उसका कनेक्शन जोड़ रहे हैं तो मशीन चालू होने का नाम नहीं लेती, और तहकीक के बाद पता चला कि सारी जो कारस्तानी एक स्क्रू की है, वो हमारी समझ में आता और हमारी नमाजों के अंदर हमारे कितने पार्ट्स, स्क्रू की बात तो छोड़िए, पार्ट्स हमारे गायब हो जाते हैं और फिर हम यूं चाहते हैं कि हमारी नमाजों के अंदर खुशू पैदा हो, अल्लाह की तरफ हमारा ध्यान हो, कि कैसे होगा ये ख्यालस्त महालस्त दोनों। पहले अपनी नमाज में हमेशा हम लोगों को शिकायत होती है कि नमाज के दौरान मसावीस ख्याल हमारा पीछा नहीं छोड़ते, वैसे तो हमारे बुजुर्गों ने उसकी तदबीरें भी बताई है, लेकिन बात दरअसल ये है कि नमाज के लिए हमने कितनी मेहनत की, हम ये फरियाद तो करते हैं, लेकिन जो आदमी ये फरियाद करता हो कि मैं अपनी नमाज में मसावी और ख्यालात का शिकार हूँ तो उसको पूछो कि अपनी नमाज को ठीक करने के लिए तुमने क्या मेहनत की, जरा हमको बताओ, वही जो मैंने कहा बचपन से एक पुरानी अंदाज पर जो चले आ रहे हैं, बस वही कभी अपनी नमाज को दुरुस्त करने उसमें ध्यान लगाने के लिए क्या शक्ल इख्तियार करनी चाहिए, इसके लिए कोई अलग मेहनत हमने नहीं की। हम लोग छोटी छोटी चीजों को हासिल करने के लिए बड़ी मशक करते हैं, मेहनतें करते हैं, और हम नमाज जैसी अहम चीज के अंदर खुशबू पैदा करने के लिए जो मेहनत होनी चाहिए वो नहीं करते। वो जैसा कि हमारे यहाँ मदरसों में एक किताब पढ़ाई जाती है पंदनामा, वहाँ पंदनामा में पहली जो है मुनाजात है, बड़ी अजीब गरीब मुनाजात हजरत थानी रहमतुल्लाह अलैह ने तो वहाँ जज़ाउल आमाल के अंदर अखीर में इस मुनाजात को लिखकर फरमाया है, इसकी बड़ी तासीर है। लोगों को चाहिए कि रोजाना उसको पढ़ने का एहतमाम करें, और वाकया यह है आप जब पढ़ेंगे अपनी जबान से अदा करेंगे तब उसकी तासीर का पता चलता है। तो उस मुनाजात के अंदर एक शेर है, बा हुजूरे दिल में करदम ताते, और क्या है एक मिसरा है, बेगुनाह ने गुज़श्त बरमन साथ, अल्लाह कोई गरीब गुनाह के बगैर मेरे ऊपर नहीं गुजरी, और बाहुजूरे दिल न करदम ताते, दिल की हुजूरी के साथ आज तक कोई इबादत मैंने नहीं की। नमाज का हमारा हाल आप जिंदगी 50 साल मेरी उम्र अगर 70 साल हुई और मैं 60 साल से नमाज पढ़ता हूँ, तो मैं कल को अल्लाह ताला अगर मुझे पूछ रहे कि तू 60 साल तक नमाज पढ़ता रहा, एक नमाज ऐसी पेश कर दे जिसमें कोई सज्दा दिल की हुजूरी के साथ तुमने पेश किया हो, तो क्या किया हो, क्या मैं पेश करने की पोजीशन में हूँ। हर एक अपना अपने दिल से ये सवाल करे, वो सज्दा रूहे जमीन जिससे काम जाती थी तरसते आज उसको मिंबरों में हराब, अल्लामा इकबाल फरमा करके गए, आज हमारी नमाजों का हाल ये है कि हम जब नियत बांधते और अल्लाह पर कहते हैं, ऐसा मालूम होता है कि टेप रिकॉर्ड का बटन जो है ना ऑन कर दिया, टेप रिकॉर्ड का बटन ऑन करते हैं तो वो चालू हो जाती है। अब अल्लाह ऊपर कहा बटन ऑन हो गया, सुभानक अल्लाहुम्मा व बिहम्दिका व तबारक इस्मुका, सना भी पढ़ी जा रही है, औज़ु बिल्लाह भी हो रही है, बिस्मिल्लाह भी पढ़ी जा रही है, सूरह फातिहा भी हो रही है, सूरत भी मिलाई जा रही है, अल्लाह ऊपर कहकर रुकने भी जा रहे हैं, रुकने की तस्बीह भी पढ़ी जा रही है, रकात जिस तरह पूरी बराबर सलाम फेरने के बाद उसी को जल्दी से जिसने सलाम फेरा है ना उसके पास जाकर के उसके कान में पूछो कि भाई तूने ये दो रकात पढ़ी, पहली रकात में सूरह फातिहा के बाद कौन सी सूरत पढ़ी थी, तो वो पेशानी पर हाथ रखकर सोचेगा कि मैंने कौन सी पढ़ी, अपनी पढ़ी हुई सूरत भी आ रही, इमाम की पढ़ी हुई तो दूर की बात है। अभी मगरिब की नमाज इमाम साहब ने पढ़ाई, कितने हैं जिनको ये याद हो कि पहली रकात में फला सूरत पढ़ी थी, और मैं पूछूंगा नहीं, घबराओ मत, तो पहली रकात में ये सूरत पढ़ी थी, दूसरी रकात में ये पढ़ी थी, लेकिन हमारी गफलत का ये आलम है, पूरी नमाज गफलत की नमाज का थोड़ा सा हिस्सा भी जो है हम तवज्जो के साथ अदा करने के, और ये सब सुनने के बाद अगर हमारे दिल में जज्बा पैदा भी हुआ कि चलो यार आप तो ठीक है, नमाज तो ध्यान से ही पढ़नी चाहिए, चलिए आज ईशा की नमाज से ये सिलसिला हम शुरू कर देते हैं, और वुजू वुजू करके जब शुरू करेंगे ना और ध्यान देकर शुरू करेंगे, सना पढ़ी, औज़ु बिल्लाह पढ़ी, बिस्मिल्लाह पढ़ी, और अल्हम्दुलिल्लाह की एक आयत पूरी हुई नहीं थी कि गाड़ी पटरी से उतर गई, ध्यान दूसरी तरफ चला गया, और ऐसा चला गया कि ये भी ख्याल नहीं आया कि मेरा ध्यान चला, पूरी नमाज हो गई तो भी याद आया, 8 दिन के बाद याद आया, ओहो 8 दिन पहले हमने नमाज ध्यान से पढ़ने की शुरू की थी, शुरुआत में 10 मिनट तक ध्यान रहा था, वो जो गायब हुआ 8 दिन तक ऐसा गायब हुआ, इस दरमियान सब नमाजें पढ़ी लेकिन वो ध्यान कहाँ गया वो पता ही नहीं, ये तो हमारी गफलत का आलम है, जरूरत है जिसके लिए मेहनतें की जाए, حضرات صحابہ رضوان اللہ تعالیٰ مجمعین اس کا بڑا اہتمام کرتے تھے. کوئی کام اگر اس طرح کوئی کسی کے دوسرے کو کرتے ہوئے دیکھتا تھا اور غلط میں, خود نبی کریم صلی اللہ علیہ وسلم نے ایک صحابی کو آپ مسجد میں تشریف فرما ہے اور آ کر کے اس نے دو رکعت پڑھی اور سلام پھیر کر واپس جاتے ہوئے حضور صلی اللہ علیہ وسلم کو بیٹھا ہوا دیکھا, السلام علیکم کیا, نبی کریم صلی اللہ علیہ وسلم نے جواب میں فرمایا وعلیکم السلام, یہ فصل لے بھائی نہ کرم تو سر جاؤ نماز پڑھو, تم نے نماز نہیں پڑھی. وہ گیا پھر پڑھی, پھر اسی طرح تیسری مرتبہ چوتھی مرتبہ پھر اس نے عرض کیا کہ اللہ کے رسول آپ ہی بتلائیے کس طرح پڑھوں, آپ نے بتایا اس طرح اطمینان سے پڑھنا ہے. بار میں تو یہ عرض کرنا چاہتا ہوں کہ خشوع, خشوع کا مطلب یہ ہے کہ آدمی کا دل اللہ کی طرف متوجہ ہو, نماز کے دوران دل کا دھیان اللہ کے علاوہ کسی اور چیز کی طرف نہ ہو, یہی نماز اللہ کو مطلوب ہے. قرآن میں اسی نماز پر غیر فلاح کا وعدہ کیا گیا ہے اور یہ اذان کیا ہے حیر الفلاح کہہ کر فلاح اور کامیابی کے لیے جو دعوت دی جاتی ہے وہ اسی نماز کو پڑھ کر. تو اب یہ خشوع والی نماز ہوگی قضا فلاح المؤمنون الذین هم فی صلاتهم خاشعون, وہ خشوع والی نماز کیسے ہوگی؟ تو اس کے مختلف طریقے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے احادیث کے اندر بتلائے. ایک تو وہ تو حدیث جبریل میں آیا کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ ان تعبد اللہ کانک تراہ فإنکم تکن تراہ فإنہ یراک, کہ تم اللہ کی عبادت اس طرح کرو گویا کہ اللہ تعالیٰ کو دیکھ رہے ہو, اور اگر تم اللہ کو نہیں دیکھ رہے ہو تو یہ تو ایک حقیقت ہے کہ اللہ تعالیٰ تمہیں دیکھ ہی رہے. اگر یہی چیز اپنے ذہن میں مستحضر کر لیں کہ مجھے اللہ دیکھ رہا ہے تو بھی جو توجہ مطلوب ہے, جو خشوع مطلوب ہے وہ نماز میں حاصل ہو جائے گا. تو ایک تو طریقہ وہ, ایک دوسرا طریقہ اسی حدیث میں اس آدمی کی جو ہے درخواست پر نبی کریم صلی اللہ علیہ وسلم نے جو نصیحت فرمائی کہ اذا قمت فی الصلاۃ فصل صلاۃ مودہ, کہ جب تم نماز کے لیے کھڑے ہو تو اس آدمی کی سے نماز پڑھو جو دنیا کو الوداع کہتا ہو. گویا ہم میں سے ہر آدمی سوچ لے کہ اگر ہم کو پتا چل جائے کہ ہم اس وقت جس نماز کو پڑھنے جا رہے ہیں وہ ہماری زندگی کی آخری نماز, جیسے کسی کو پھانسی کی سزا ہوئی ہو اور اس کو پھانسی کہ دینے کے لیے لیا جا رہے ہیں اور اس سے پوچھا گیا تمہاری زندگی کی کوئی آخری خواہش ہو تو بتلا دو, ہم پورا کیے دیتے ہیں. اس نے کہا مجھے دو رکعت پڑھنے کا موقع دیا جائے. حضرت خبیب رضی اللہ تعالیٰ عنہ کو جو پھانسی دی گئی تھی اس موقع پر انہوں نے یہی درخواست کی تھی اور بڑے اطمینان سے دو رکعت پڑھی. حدیث میں ہے بخاری شریف کی, انہوں نے کہا میرا جی تو بہت لگ رہا تھا اور جی چاہتا تھا کہ اس نماز کو میں لمبا کروں, لیکن تم لوگ شاید یہ سوچتے کہ یہ موت کے ڈر سے نماز لمبی کیے جا رہا ہے اس لیے میں نے مکمل کر دی. تو حقیقت تو یہ ہے کہ اگر ہمیں معلوم ہو جائے کہ ہماری زندگی کی آخری نماز ہے, گویا ہم دنیا کو الوداع کرنے جا رہے ہیں, آپ بتلائیے کیا کچھ جی لگانے کا ہم اہتمام نہیں کریں گے. ہر آدمی یہی کوشش کرے گا کہ ہماری زندگی کی آخری نماز پوری توجہ کے ساتھ ہونی چاہیے. اسی کو نبی کریم صلی اللہ علیہ وسلم اپنے اس ارشاد میں فرما رہے ہیں اذا قمت فی الصلاۃ فصل صلاۃ مؤذن, کہ جب تم نماز کے لیے کھڑے ہو اس آدمی کی سی نماز پڑھو جو دنیا کو الوداع کہہ رہا ہو. اور حقیقت تو یہ ہے کہ آپ نے یہ جو نصیحت فرمائی یہ کوئی خالی خیالی چیز نہیں ہے بلکہ ایک حقیقت ہے. اللہ کے نبی کی نصیحت اس کی بنیاد خیالات پر نہیں ہوتی ہے, حقائق پر ہوا کرتی ہے. حقیقت تو یہ ہے کہ موت ہر ایک کو آنی ہے اور موت کا اللہ تعالیٰ کے یہاں تو وقت مقرر ہے, لیکن ہم میں سے کسی کو معلوم نہیں کہ ہماری موت کب آئے گی. ہم میں سے ہر آدمی جب نماز کی نیت باندھ رہا ہو سکتا ہے کہ اس کی زندگی کی آخری نماز. ہم میں سے ہر ایک کو یہی سوچنا چاہیے معلوم نہیں اس کے بعد دوبارہ ہمیں اللہ کے حضور کھڑے رہنے کا موقع ملتا ہے یا پھر ہماری موت آ جائے گی اور ہم دنیا سے رخصت ہو جائیں گے. तो गोया हर नमाज को अपनी जिंदगी की आखिरी नमाज, और गोया हम दुनिया को अलविदा कहने जा रहे हैं और ये आखिरी हमें मौका दिया गया है, ऐसी नमाज पढ़कर समझकर पढ़ने का एहतमाम किया जाए। तो उसकी उस सूरत में जो जी लगेगा, हकीकत तो यह है कि वो एक तरीका है नमाज के अंदर अपने जी को लगाने का जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बताया। और दूसरी बात जो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई, वला तकल्लम बिकलामी ताज़िरु मिन्हु गदन, और कोई ऐसी बात अपनी जबान से मत निकालो जिसके मुताबिक कल को तुम्हें माजरत पेश करनी पड़े। यानी आदमी ने कोई ऐसी बात कर दी जो नहीं करनी चाहिए थी, किसी दूसरे ने जब उसको मुतवज्जे किया, अरे मौलवी साहब आपने ये बात कही, आप कहें अच्छा मैं ऐसा कहा, हाँ कहा भाई मेरी भूल हो गई, मुझे ऐसा कहना नहीं चाहिए था। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे कि भाई आप दूसरे लोगों के तवज्जो दिलाने के बाद आपको अपनी गलती का एहसास हुआ और आप अपनी उस गलत चीज गलत बात के ऊपर माजरत पेश करते हैं, आप पहले से अगर सोच लेते और सोच कर बोलते और हजरत हानवी रहमतुल्लाह अलैह के तोलो और बोलो, पहले तोल लो तो बोलने जा रहे हो उस चीज के मुताबिक खूब जायजा ले लो कि मैं ये चीज बोलने जा रहा हूँ ये मुझे बोलनी भी चाहिए या नहीं, कहीं ऐसा ना हो कि अपने इस बोल पर कल मुझे पछताना पड़े। उसी को नबी करीम सलासन फरमाते हैं ना तो कलिम बेकनावी ताजिरो मिनो बदन, अपनी जबान से कोई ऐसी बात न निकालो जिसके मुताबिक कल को तुम्हें माजरत पेश करनी पड़े, क्षमा याचना करनी पड़े कि भाई मुझे ऐसा कहना नहीं चाहिए था। और तीसरी नसीहत जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई, वाजिबी आयास मिम्मा फी अयदीना, लोगों के पास जो कुछ है उसकी तरफ से अपने आप को मायूस कर लो। अल्लाह ताला ने हर इंसान के दिल में एक जज्बा रखा है हिर्स और तमा, लालच का। ये लालच जो है ना हर इंसान की फितरत के अंदर है, वो ज़रतिल अनफुसु शौह, लालच और जो है बुख्ल दोनों का मजमुआ शौह कहलाता है। तो हर इंसान के मिजाज में फितरी तौर पर लालच होती है, उस लालच की वजह से हर आदमी के दिल में ये ख्याल आता है किसी के मुताबिक मुझे कुछ दे देगा। अकौम हजरत गंगोई रहमतुल्लाह के कोई बिहार के आता है पीर साहब के पास और खुजलाने के लिए जो है अपनी पगड़ी में उंगली डालता है, तो पीर साहब ने समझते हैं अंदर से कुछ पैसा निकालने के लिए उंगली डाल रही हो खान डाल रहा होगा। तो ये हिर्स और लालच जो है वो अजीब चीज है, आदमी के दिल में ऐसे ख्याल पैदा कर देती है। तो नबी करीम सलासन फरमाते हैं लोगों के पास जो कुछ भी है उसके मुताबिक अपने आप को मायूस कर दो तो मुझे वहां से कुछ मिलने वाला नहीं, मुझे तो जो कुछ चाहिए वो मुझे अल्लाह से देना, वो अल्लाह जिसने मांगे बगैर दिया हम नहीं थे और उसने इतनी बड़ी जिंदगी अता फरमाई और सारी जिंदगी की सारी जरूरतें वही पूरा करता है। और अकबर इलाहाबादी, खुदा से मांग जो कुछ मांगना है अकबर, यही वो दर है जहां अबरू नहीं जाती। हकीकत तो यह है कि आदमी किसी भी इंसान से कोई लालच और तमा न रखे, बस अपना दिल और अपना ध्यान अल्लाह की तरफ मुतवज्जे रखे। बल्कि इस लालच और तमा के बाद कुछ मिलता भी है तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के इरशाद के मुताबिक वह एक इशराफ के बाद मिली हुई चीज है, उसमें अल्लाह की तरफ से बरकत नहीं डाली जाती। तो बहरहाल हुजूर फरमाते हैं कि लोगों के पास जो कुछ है उसकी तरफ से अपने आप को मायूस कर लो, उनसे कोई उम्मीद न रखो। हमारे अकाबिर असलाफ का मिजाज यही था। एक वाक्य सुनाकर बात खत्म कर देता हूँ। हजरत पीरान पीर शाह अब्दुल कादिर साहब जिलानी रहमतुल्लाह अलैह के हालात में लिखा है कि खुरासान का जो बादशाह था वो उसने एक मरतबा अपनी सल्तनत का पूरा एक सूबा पूरा एक स्टेट जो है जागीर के तौर पर, पहले जमाने में बादशाह नवाब लोग उनके मातहत जो रकबा हुकूमत का होता था उसका कुछ हिस्सा कुछ लोगों को अपनी तरफ से ये कहकर देते थे ये जागीर, यानी बोला उसकी सारी आमदनी आप हासिल करेंगे और उससे फायदा उठाएंगे। तो हजरत को भी जो है बादशाह ने
خراسان کا بادشاہ تھا سلطان سنجر, اس نے پورا ایک صوبہ, صوبے کا نام تھا نیمروز. ایسے نام ہوتے ہیں ہر جگہ کے نام ہوتا ہے, ایسے ہی پڑ جاتے ہیں. تو نیمروز جو فارسی زبان کا لفظ ہے اس کا ترجمہ ہوتا ہے دوپہر کا وقت, گویا کیا کہتے ہیں مدھیانہ, جس کو گجراتی میں بولتے ہیں, انگریزی کے اندر مڈ ڈے, تو فارسی میں اس کو نیمروز کہتے ہیں. وہ پورے صبح کا نام یہی تھا. اس نے باقاعدہ جو ہے اس کے اوپر تانبے کے پتھرے کے اوپر, تامر پتھر کے اوپر لکھ کر کے وہ جاگیر پورا یہ پوری تحریر ان کی خدمت میں بھیجی کہ آپ کے پاس مہمانوں کی بڑی آمد و رفت ہے, آپ کے بڑے خرچے ہیں اور اس سے آپ کو مدد ملے گی. حضرت نے اس کے پیچھے دو شعر لکھ کر کے اس کو واپس کر لیا. جو چتر سنزری رخ بختم سیاہ با کر در دلم بھگت ہوا سے ملک سنجرم زانگاہ کے آفتم خبر جو ملک نیم شب من ملک نیم روز بیک دول بھی خرم. فرماتے ہیں کہ سلطان سنجر کا جو چتر شاہی ہے, اس زمانے میں بادشاہ لوگ جب دربار میں بیٹھتے تھے تو ان کے سر کے اوپر جو ہے ایک سائبان کالے رنگ کا لگایا جاتا, وہ چترپتی بولتے ہیں, چترپتی وہ اسی چتر سے ہے, تو وہ کالا ہوا کرتا تھا. کہ سلطان سنجر کا یہ جو ہے شاہی چتر جو ہے جیسا کالا ہے, میرا نصیبہ بھی کالا ہو جائے اگر میرے دل میں سلطان سنجر کی پوری حکومت کی بھی ذرا برابر خواہش ہو. زانگاہ کے آفتم خبر جو ملک نیند شب, جب سے مجھے آدھی رات کے ملک کا پتہ چلا ہے, ان اللہ کے سامنے آدھی رات کو کھڑے ہو کر راز و نیاز کرنے کی دولت اللہ نے جب سے مجھے دی ہے, من ملک نیمروز بیک جو نمی خرم, میں نیمروز کا ملک ایک جو کے بدلے میں بھی خریدنے کے لیے تیار نہیں ہوں. بہرحال حقیقت تو یہ ہے کہ اللہ تعالیٰ جس کے دل میں اپنی محبت کا بیج ڈال دیتے ہیں اس کے قلب کے اندر یہی بے اعتنائی اور جو ہے بے نیازی کی صفت پیدا کر دیتے ہیں. نبی کریم صلی اللہ علیہ وسلم ہر مومن کو یہ فرماتے ہیں کہ گویا لوگوں کے پاس جو کچھ ہے اس کی طرف سے اپنے آپ کو مایوس کر لو, بس اگر تمام لالچ رکھنی ہی ہے تو وہ اللہ سے رکھو, اللہ سے مانگو. اللہ تعالیٰ ہم کو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی ان بابرکت نصیحتوں پر عمل کی توفیق اور سعادت عطا فرمائے. دعا کروں سبحانک اللہم و بحمدک وتبارک اسمک وتعالى جدك ولا اله غيرك اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نامرضیات سے ہماری پوری پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی اے اللہ تو ہمیں توفیق و سعادت عطا فرما. حضور اکرم صلی اللہ علیہ وسلم کے طریقوں کی محبت اور غیروں کے طریقوں کی نفرت اے اللہ ہمارے قلوب کے اندر ڈال دے, تمام رذائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما, تیری معرفت و محبت کے انوار سے ہمارے قلوب کو منور فرما, تیری یاد سے ہمارے دلوں کو آباد فرما, دوام ذکر و دوام اطاعت کی توفیق عطا فرما, تمام اعمال اخلاص اتباع اور احتساب کی کیفیت نصیب فرما, ہمیں ہمارے اہل و عیال اور تمام متعلقین کو اے اللہ صحت قوت عافیت سلامتی دنیا آخرت کی بھلائیوں سے مالا مال فرما, ہماری تمام ضرورتوں کی اپنے خزانۂ غیب سے کفالت فرما, ہمیں کسی کا محتاج و دستنگر نہ بنا, ہماری روزیوں میں برکت و وسعت عطا فرما, ہمیں हमारे तमाम मातहतों को अल्लाह नमाज का कायम करने वाला बना दे। अल्लाह नमाज का इश्क मोहब्बत हमारे दिलों के अंदर डाल दे, नमाज को हमारी आंखों की ठंडक बना, नमाज का खुशू खुजू हमें अता फरमा, नमाज के अनवार व बरकात से हमारी जिंदगियों और हमारे घरों को अल्लाह मुनव्वर और मामूर फरमा। अल्लाह हमारे बीमारों को सेहत कामिला आजला मुस्तमिरा अता फरमा, मकरूजों के कर्जों की अदायगी की शक्लें पैदा फरमा, परेशान हालों की परेशानियों को दूर फरमा, हाजतमंदों की हाजतें पूरी फरमा, कैदोबंद में महबूसों को रिहाई नसीब फरमा, मुकदमात में महबूसों को बरी फरमा। अल्लाह जो जिस मुसीबत में गिरफ्तार है उससे नजात अता फरमा। अल्लाह हुजूर पाक सलासन का उम्मती जहाँ कहीं भी हो उसके इमाम इस्लाम की जान व माल की इज्जत व आबरू की अहलवायाल की तजारत व ज़रात व कारोबार की हर चीज़ की पूरी पूरी हिफाजत फरमा। अल्लाह तेरे हबीब पाक सल्लल्लाहु अलैहि वसल्लम ने जितनी खैर और भलाई तुझसे मांगी हमें और पूरी उम्मत को अता फरमा। जिन शुरू खराइयों से पना चाहिए उससे हमारी और पूरी उम्मत की हिफाजत।